यो डेमोक्रेटिक वेमा राज्यको राज्यको भूमिकालाई इन्कार गरेर सकिँदैन, किनभने इभन पुँजीवादले पनि, इभन शास्त्रीय पुँजीवादले पनि राज्यको भूमिकालाई चाहिँ साह्रै अहम हुन्छ राज्यको भूमिका, तर त्यसलाई उनीहरूले छोपिदिन्छन् र यो चाहिँ सबै उद्यमीले गरेको भन्छन्। अब एउटा उद्यमीलाई इराकको तेल चाहिन्छ, राज्यले गएर त्यहाँ हिंसा गर्छ र इराकको तेल कब्जा गर्छ, यो सारा कोलोनियलिजमको हिस्ट्रीभित्र भयो। राज्यलाई उनीहरू राज्यको भूमिका कम हुन्छ, मिनिमम राज्य हुन्छ भन्दा पनि राज्य चाहिँ म्याक्सिमम नै थियो, तर त्यो पुँजीपतिको पक्षमा म्याक्सिमम थियो र अहिले पनि तुप गर्छ। त्यसैले राज्यको भूमिका हुन्छ कि हुँदैन भन्नेमा मलाई तार्किक डिबेट नहोला भन्छु, किनभने हुन्छ। इभन शास्त्रीय फ्री मार्केट भनिएको तथाकथितमा पनि राज्यको भूमिका चाहिँ एकदमै अगुवा हुन्छ, भ्यानगार्डकै हिसाबले हुन्छ भन्ने हिसाब भएपछि हाम्रो प्रश्न चाहिँ कस्तो राज्य, डेमोक्रेटिक राज्य कि अनडेमोक्रेटिक राज्य भन्ने हुन्छ। र त्यो त्यो विकासको प्रक्रियामा विकासलाई अगाडि बढाउने चाहिँ अटोक्रेटिक अथोरिटेरियन राज्य मार्फत विकासलाई अगाडि बढाउने कि डेमोक्रेटिक राज्य मार्फत विकासलाई अगाडि बढाउने भन्ने हाम्रो क्वेसन होला है, महत्त्वपूर्ण। अब यहाँ प्रश्न चाहिँ के हो भने डेमोक्रेसी भनेकै पहिलो कुरो राज्य लोकतान्त्रिक हुन्छ भनेको हो नि त असम्सन। डेमोक्रेसीको असम्सन चाहिँ राज्य लोकतान्त्रिक हुनुपर्छ, त्यस पछाडि त्यो लोकतन्त्र समाजमा विस्तार हुन्छ भन्ने हो। अब राज्य ब्युरोक्रेटिक हुन्छ भन्ने अर्को खाले असम्सन पनि छ, किनभने फ्री मार्केटियर्सहरू त उदारवादीहरू त राज्य ब्युरोक्रेटिक हुन्छ, राज्य चाहिँ बेकारमा त्यसले इन्टरभेन्सन गर्छ, त्यो राज्यलाई मिनिमम पार्नुपर्छ भन्ने तर्क गर्ने भयो उनीहरूले, तर त्यसको हामीले खण्डन गर्न सक्ने भयौँ। यो यो हिसाबले मैले सोच्दाखेरि मैले सिम्पल भनेको नि यसलाई 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 अझै मै कङ्क्रिट राज्य लोकतान्त्रिक हुन्छ भन्ने कुरालाई मैले मूर्त रूपमा कसरी भन्छु भने, मान्नुहोस् राज्यको स्वामित्वमा कुनै ठुलो स्टेट इन्टरप्राइज छ, दूरसञ्चार कल्पना गरौँ नि, अथवा नेपाल टेलिभिजन, अथवा अर्को कुनै फ्याक्ट्री छाला जुत्ता अहिले नभएको, त्यो दूरसञ्चारलाई डेमोक्रेटिक तरिकाले चलाउन सम्भव छ कि छैन भनेर चाहिँ सोच्नै पर्ने हो कि। यदि छैन भनेर मान्ने हो भने त राज्य लोकतान्त्रिक हुन सक्दैन भनेर भनियो, राज्य लोकतान्त्रिक हुन सक्दैन भनेर मान्ने हो भने त लोकतन्त्रै सम्भव छैन भन्ने कन्क्लुजनमा पुग्यो होइन। त्यसैले अब यदि लोकतन्त्र सम्भव छ भन्ने कन्क्लुजनमा पुग्ने हो भने होइन, स्टेट इन्टरप्राइज जतिसुकै ठुलो साइज होस् त्यसलाई लोकतान्त्रिक तरिकाले चलाउन सम्भव छ भन्ने ठाउँमा पुग्नुपर्ने हुन्छ। मैले राज्यको एउटा 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 सरल तरिका राज्यको भूमिका राज्यको लोकतान्त्रिकरण भन्नाले यो भनेको हो। र अर्को मैले के भन्न खोजेको भने राज्य चाहिँ सामान्यतया ट्याक्स कलेक्सन गर्ने अनि त्यो ट्याक्सबाट केही विकास पुल बाटो अग्लो ब्रिज अदर टावर बनाउनेमै सीमित हुन्छ कि राज्य स्वयं प्रत्यक्ष अप्रत्यक्ष प्रोडक्सनको अथवा उत्पादनको प्रक्रियामा पनि संलग्न हुन्छ भन्ने प्रश्न हो है। होइन अब हामी धेरै मान्छेहरू के भन्छन् भने अहिले विकासमै विश्वास गर्नेहरू पनि होइन, राज्यले त वातावरण मात्रै बनाइदिनुपर्छ, सबै त निजी क्षेत्रले गर्छ या पुँजीपतिले गर्छ भन्ने मान्यता राख्ने भयो त्यसले। त्यसरी मान्यता राख्दा अब त्यस्तो मान्यता हो भने एउटा तरिकाले सोच्नु पर्यो, तर होइन राज्य स्वयं प्रोडक्सनमा सब राज्यको विभिन्न तलको हाम्रो गाउँ पालिकादेखि नगरपालिकादेखि अब माथिको केन्द्रको राज्यसम्म उत्पादनको प्रक्रियामा सहभागी प्रत्यक्ष अप्रत्यक्ष हुन सक्छ कि सक्दैन, हुन सक्छ भने त्यो प्रक्रिया के हो भन्ने चाहिँ वर्कआउट गरिनुपर्ने हुन्छ। अनि मात्रै जस्तो भोलि हामीले सरकार बनाएको सन्दर्भमा अथवा भोलि वाम सरकार बनेको सन्दर्भमा ल तलका निकायहरूले 5 वर्षभित्रमा यो गर्नेछन् र प्रत्येकले ग्रोथ यति बनाउनेछन्, त्यो ग्रोथ बनाउने यिनले के गर्नुपर्नेछ त्यो सबै गर्नेछन्, तिनले निजी क्षेत्रलाई प्रमोट गर्नेछन् कि स्वयं आफै उत्पादनमा लाग्नेछन् कि कोअपरेटिभलाई प्रमोट गर्नेछन् भन्ने कुराको खाका तयार हुने हो। यस हिसाबले गर्दाखेरि यहाँ राज्यको भूमिका रहने भयो। अब अर्को एउटा महत्त्वपूर्ण त्यही अलिक बढी महत्त्वपूर्ण लागेको कुरा चाहिँ के हो भने, जस्तो अहिले हाम्रो एउटा राज्य यहाँ कल्पना गरौँ, राज्यले एकुमुलेसन गराउन त्यसले आन्तरिक उत्पादनलाई प्रवर्धन गर्नुपर्छ होइन, आन्तरिक उत्पादनलाई प्रवर्धन गर्न मानौँ कि त्यसले आन्तरिक उत्पादन प्रवर्धन गरेछ भने छिटो एकुमुलेसनको लागि यो फोरेन ट्रेडमा जानु आवश्यक हुन्छ। फोरेन ट्रेडमा लस भयो भने, फोरेन ट्रेडमा ट्रेड डिफिसिट भयो भने एकुमुलेसनको प्रक्रिया चाहिँ उल्टो दिशातिर जान्छ। अब साँच्चै हाम्रो राज्यले फोरेन ट्रेडमा फाइदा हुने गरी होइन, हामी नेपाल राज्यलाई डिफिसिट नहुने, ट्रेड डिफिसिट नहुने गरी त्यस्तो फोरेन रिलेसन या इन्टरनेसनल रिलेसन राख्न सक्छ कि सक्दैन। उदाहरणको लागि अहिले हामी चाइना र भारतलाई मात्रै सिम्प्लिसिटीको लागि सम्झ्यौँ, तिमी र हामी ट्रेड गऱ्यौँ, तिमी तिम्रो कम्प्युटर हामीलाई देऊ, हामी तिमीलाई हाम्रो गाजर दिन्छौँ भन्ने इक्जामको लागि, यो प्रक्रियामा चाहिँ हामीले ट्रेड डिफिसिटलाई कि त मिनिमाइज गर्नु, एकोमुलेसनको प्रश्न कुरा गर्दैछु, एकोमुलेसनलाई बढाउन ट्रेड डिफिसिट मिनिमम गर्नुपर्छ र सुन्नामा ल्याउनु पऱ्यो कम्तीमा, सबभन्दा आइडियल सुन्ना हुन्छ होला किनभने हामी प्रोफिटमा जाँदा त सक्दैन अहिले हाम्रो सानो देश, कि त कुनै राष्ट्रले हामीलाई एकदमै सुपर फेभर्ड नेसनको रूपमा स्ट्याटस दिएर हाम्रा सबै चिज किनिदिनु पऱ्यो त्यसले, होइन हाम्रो जे जे उत्पादन छ हाम्रा हाम्रो लेबरलाई तालिम दिनु पऱ्यो त्यसले, हामीलाई एजुकेट गरिदिनु पऱ्यो फ्रीमा र त्यो त्यो स्ट्याटस दिनु पऱ्यो, त्यो स्ट्याटस त्यस्तो सम्भव नहोला भन्ने लाग्छ मलाई अहिले पनि, सायद अब सम्भव छ भने त्यो पनि हेर्नु पऱ्यो। अब यो यसो गर्दाखेरि अघि मको पोइन्टमा जाँदा मानौँ कि ट्रेड डिफिसिटलाई जिरोमा पार्न हामीले के भन्नु पऱ्यो इन्डियालाई भने, होइन होइन अब तिम्रो उत्पादन धेरै छ हाम्रो उत्पादन थोरै छ, तिम्रा हामी तलका निम्न बमोजिमका उत्पादनहरू चाहिँ हामी हाम्रा देशमा छिर्न दिँदैनौँ, रोक्छौँ प्रोटेक्सन गर्छौँ भन्नु पऱ्यो इन्डियालाई पनि अनि चाइनालाई पनि त्यस्तै भन्नु पऱ्यो, तर हाम्रा चाहिँ तिमीले अनलिमिटेड दिनु पऱ्यो भन्नु पऱ्यो, हाम्रो दाउ त त्यो ट्रेड डिफिसिट जिरो पार्ने छ, त्यो सम्भव हुन्छ कि हुँदैन? त्यो सम्भव छैन भने एकुमुलेसनको प्रक्रिया स्लो हुन्छ भन्ने, एकुमुलेसनको प्रक्रिया स्लो हुने बित्तिकै जसलाई हामी विकास भन्छौँ त्यो विकासको प्रक्रिया पनि स्लो हुन्छ, होइन? अब त्यो गर्न सकिन्छ कि सकिँदैन भनेर जाने, अब एउटा एउटा बाटो चाहिँ के रहेछ भने, जस्तो कल्पना गरौँ न हाम्रो राज्य सर्टेन ठाउँमा म्यासिभ इन्भेस्टमेन्ट गरेर त्यो ट्रेड डिफिसिट जिरो पार्न या प्लस पार्न लाग्यो, भनौँ न हाइड्रो पावरमा गर्न सक्यो अरे हामीले एकछिनलाई, हाइड्रो पावरमा हाम्रो सम्भावना के छ भने हामीले म्यासिभ इन्भेस्टमेन्ट लगायौँ राष्ट्रिय स्तरमा भने हामीले इन्डियालाई बिजुली बेच्छौँ र अरू ट्रेड डिफिसिट हामी जिरोमा ल्याउँछौँ या प्लसमा ल्याउँछौँ भन्यो, तर त्यो म्यासिभ हाइड्रो इलेक्ट्रिसिटीमा अथवा कुनै अर्को रिन्युएबल इनर्जीमा इन्भेस्ट गर्न पनि त फेरि तपाईँसँग पहिला पुँजी त चाहियो नि त, फेरि त्यो त सर्कलमा घुम्यो क्या, प्रारम्भिक पुँजी कहाँबाट आउँछ त त्यसो भए? प्रारम्भिक पुँजी तपाईँ यहीँ जुटाउन सकिन्छ, प्रारम्भिक पुँजी जस्तो ट्याक्सेसनबाट अथवा अर्को कुनै प्रक्रियाबाट यहीँ त्यो पुँजी त्यो त्यत्रो स्केलको पुँजी जुटाउन सकिन्छ भने त्यो एउटा बाटो जानेको, त्यो अलिक राष्ट्रिय स्वाधीनताको बाटो हुने अलिक बढी, त्यस्तो पुँजी जुटाउन सकिएन भने फेरि अर्को कुनै ब्याङ्क या कुनै विदेशी सरकार या सँग हामीले पुँजी माग्नु पर्ने भयो, अनि त्योसँग पुँजी मागेपछि फेरि त्यसको त्यसको सिग्रीमा त हामी थोरै धेरै थोरै बाँधिन्छौँ होला, होइन? अस्ति मलाई एकजनाले भन्दै हुन्थ्यो, मैले आफै स्वयं त स्टडी गरेको छैन, त्यो अहिले भुटानले चाहिँ इन्डियालाई ठुलो बिजुली बेच्दो रहेछ कि ठुलो मात्रामा, कसैले त्यसमा रिसर्च गर्नुभएको छैन, अहिले डिस्कसनमा हामी सेयर गरौँ होइन। अनि समस्या के छ अरे भने त्यो बिजुली उत्पादनका लागि उसले जुन क्यापिटल लिएको छ त्यसको साङ्लोमा चाहिँ भुटान नराम्रोसँग बाँधिएको छ अरे, मलाई चाहिँ राम्रो थाहा छैन, मैले एकदम कसरी सुनेको, अल्प अल्प सुनेको यो प्रक्रिया, मैले त्यही प्रक्रिया यहाँ हुन्छ कि अथवा यसै पनि हामी सुनौँ न, संसार पुँजीवादी हो, कसैले हामीलाई लोन दिन्छ भने यसै दिँदैन, साउथ कोरियालाई अमेरिकाले दिए जस्तो दिँदैन किनभने त्यसको ठुलो अर्को इन्ट्रेस्ट त्यहाँ थियो, कम्युनिजमलाई त्यसले कन्टेनमेन्ट गर्नु थियो, कम्युनिजमलाई कन्टेनमेन्ट गर्नु भनेको उसको आफ्नो व्यापारको एक्सपान्सन थियो, दसवटा देशमा कम्युनिजम रोकेपछि उसको बिजनेस बढ्थ्यो, त्यसले उताबाट उसले फाइदा लिन्थ्यो, त्यसैले उसले साउथ कोरियालाई 2-4 लाख रुपियाँ दिन सम्भव थियो। यस हिसाबले मैले सोच्दाखेरि फेरि हामीले ट्रेड डिफिसिट सुन्न पार्न म्यासिभ इन्भेस्टमेन्ट गर्नै पर्यो, म्यासिभ इन्भेस्टमेन्ट गर्न पहिला त इन्डिजिनियस क्यापिटल नै जेनेरेट गर्नु पऱ्यो कि यहाँ ट्याक्सबाट अथवा अर्को कुनै विधि छ भने त्यो विधि खोज्नु पऱ्यो, होइन भने बाहिर जानु पऱ्यो, अब यो बाहिर जाने प्रक्रियाको प्रब्लम के हो त्यो पनि सोच्नु पऱ्यो, त्यसरी एकुमुलेसनलाई चाहिँ फेरि पनि बुझ्नुपर्छ क्या, फेरि अब यो हाम्रो अहिले विकासको उडन्ते गफ जस्तो ठुलो पुलको नक्सा राखेर तलपति कमिटी जनताले चाहे भने विकास हुँदो रहेछ अथवा राजनीतिक इच्छाशक्ति भए विकास हुँदो रहेछ भन्ने खालको चिजले चाहिँ काम गर्दैन कि भन्ने मलाई लागेको। यस हिसाबले हेर्दाखेरि एउटा राज्यले यो ठाउँमा राज्यले के गर्छ है भन्ने कुरा चाहिँ फिगर आउट गर्नुपर्छ, राज्यको सीमा यो छ, हाम्रो ग्लोबल क्यापिटलिजमको कन्टेक्स्टमा हामी एकुमुलेसनलाई ट्रिगर गर्न स्पिड अप गर्न यति 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 गर्न सक्छौँ भन्ने क्ल्यारिटी आवश्यक हुने भयो। अब अर्को हिसाबले जस्तो प्राइभेट क्यापिटललाई त हामी अहिले डिसमिस गरेर जान सक्दैनौँ, तर प्राइभेट क्यापिटलमा लाई सेलेक्टिभली मात्रै छान्नुपर्ने हुन्छ कि हुँदैन, त्यसलाई रेगुलेट गर्नुपर्छ कि पर्दैन, होइन? भनेको यो सेक्टरलाई चाहिँ राज्यले प्रमोट गर्छ, यो सेक्टरलाई चाहिँ राज्यले प्रमोट गर्दैन भन्नुपर्छ कि पर्दैन? जस्तो हामीले विकासको कुरा गऱ्यौँ भने हामी चुरोट कारखाना गर्ने कुरामा, चुरोट कारखाना खोल्ने कुरामा राज्यले प्रमोट गर्ने कि नगर्ने, होइन? त्यो प्रश्न त फेरि पनि छ, किनभने चुरोट कारखानाले त विकास ल्याउँदैन, अविकास ल्याउने हुन्छ, कोको कोला कम्पनीलाई हामी प्रवर्धन गर्छौँ कि गर्दैनौँ, त्यसले पनि फेरि अविकासै ल्याउने हुन्छ, मान्छेको हेल्थलाई ड्यामेज गर्ने हुन्छ। त्यसैले प्राइभेट क्यापिटल चाहिँ मा सेलेक्टिभ हुनुपर्छ कि पर्दैन, प्राइभेट क्यापिटललाई एकदमै रेगुलेट गर्नुपर्छ कि पर्दैन, रेगुलेट गर्ने भनेको चाहिँ यो स्टेटको लेभलमा रेगुलेट गर्नेदेखि लिएर त्यहाँ 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 त्यहाँको वर्क प्लेस डेमोक्रेसी क्रिएट गर्ने, जसले गर्दा चाहिँ त्यहाँ मजदुरहरूका समस्या त्यहीँ नै फिक्स हुन्छन्, राज्यले धेरै सोच्नु नपर्ने हुन्छ मजदुरको समस्याको बारेमा, अनि राज्यले अरू कुरामा ध्यान दिन सक्छ भन्ने, भनेको प्राइभेट क्यापिटललाई पनि डेमोक्रेटिक कन्ट्रोलभित्र ल्याउने विधि छन्, किनभने वेलफेयर स्टेट भनेको बेसिकली प्राइभेट क्यापिटललाई डेमोक्रेटिक कन्ट्रोलभित्र धेरै थोरै ल्याउन खोजिएको, त्यसले गर्दा पुँजीवादको क्राइसिस पनि त्यसले तार्यो, मजदुरलाई पनि खुसी पार्यो र पेसिफाई गर्यो अर्को अर्थमा. अब मैले अर्को हेरेको चाहिँ जस्तो यो क्यापिटल एकुमुलेसनको प्रक्रियामा हामीले गर्नुपर्ने भनेको चाहिँ यो कोअपरेटिभ्सको एउटा कोअपरेटिभमा म्यासिभ इन्भेस्टमेन्ट हो भन्ने मलाई लागेको हो. त्यो भनेको चाहिँ अब कोअपरेटिभ भनेको अहिले मैले यो यो युनाइटेड नेसनको कोअपरेटिभ प्रोग्राम छ कि एउटा होइन, त्यो कोअपरेटिभ प्रोग्रामको मान्छेहरूसँग म एकदम इन्टरेक्सन गरिरहेको थिएँ. एक दुईचोटि म तिनीहरूको सेमिनारमा पनि गएँ. तिनीहरूले चाहिँ नेपालमा धेरै धेरै ठुलो कोअपरेटिभ स्ट्याटिस्टिक्स देखाएँ के भाव, यत्रो धेरै कोअपरेटिभ कहाँ छ नेपालमा, मलाई मलाई छक्क लाग्यो के. भरे चाहिँ यो 10-20 मान्छे भएर एउटा कोअपरेटिभ ब्याङ्क खोल्दा रहेछ नि, त्यसलाई चाहिँ उनीहरूले कोअपरेटिभ भनेर बुझ्दा रहेछ. नाम कोअपरेटिभ राख्यो, सरकारी दर्ता कोअपरेटिभ हो भनेर राख्दा, त्यो त्यो बेसिकली कर्पोरेसनको मोडलमा चल्दो रहेछ चल्न चाहिँ. अनि युनाइटेड नेसनकै परिभाषा सामान्यतया के छ र धेरै धेरै मार्क्सिस्टहरू जो कोअपरेटिभमा काम गर्छन्, मैले जति युनाइटेड स्टेट्समा केही लिटरेचरहरू हेरेँ, उनीहरूसँग केही इमेलमा संवाद गरेँ, तिनले परिभाषा कसरी गर्छन् भने कोअपरेटिभलाई वर्कर र ओनर चाहिँ एउटै हुन्छ, भनेको प्रत्येक मान्छे वर्कर पनि हुन्छ ओनर पनि हुन्छ र बराबरीको हैसियतमा हुन्छ. मेरो 5 सेयर तपाईँको 1 सेयर हुँदैन, तपाईँको 5 सेयर हुने बित्तिकै पुँजी डोमिनेट हुन्छ, पुँजीले डोमिनेट गर्छ, पुँजी डोमिनेन्ट हुन्छ भन्ने तर्क छ. र अमेरिकामा पनि अहिले त्यो फेल भएका कारखानाहरूमा फेल भएका ती ती बिजनेसहरूमा त्यो मोडल धेरै सफल छ. र पब्लिक्स भन्ने एउटा कोअपरेटिभ छ है, त्यो पब्लिक्स भन्ने कोअपरेटिभ चाहिँ अमेरिकाको त्यो ठुलो कर्पोरेसनभन्दा धेरै राम्रो मानिन्छ कि. 1-2 काम गरेपछि तपाईँलाई मालिक बनाइदिन्छ त्यसले. अब यता स्पेनको मुनड्रागन भनेको चाहिँ अब 80,000 सदस्यहरू भएको कोअपरेटिभ, तपाईँ प्रवेश गर्नुभयो काम गर्न भने तपाईँ उनीहरूले भ्याकेन्सी बोलाएर तपाईँ प्रवेश गरेपछि अहिले चाहिँ अलि उनीहरू पुँजीवादी बाटोमा गए, त्यो चाइनिज चिप कमोडिटीले चाहिँ उनीहरूलाई धेरै रिप्लेस गरेछ क्या. अनि उनीहरू चाहिँ त्यो चिप त्यो अर्को अर्को यो कर्पोरेसनको मोडलमा जान बाध्य भएछन्. तर उनीहरू 90 चाहिँ तपाईँलाई जस्तो चौकीदारको पद खुल्यो या इन्जिनियरको पद खुलेपछि दुवै छानिएपछि उसले दुवैको तलमा धेरै ठुलो ग्याप छैन, अनि उसले के भन्छ भने तँ पनि आजदेखि मालिक भइस्, तैँले मालिक भए बापस 2,000 हाल्नुपर्छ, अनि 2,000 कहाँबाट ल्याउँछस् भन्दा अब इन्जिनियरसँग त होला 2,000, अब यता चौकीदारमा खानेसँग त 2,000 छैन भनेपछि यो तेरो तलबबाट काटिन्छ र 6 तेरो तलबबाट अलिअलि काटेर या 2 तेरो 2,000 सेयर यहाँ बस्छ भनेर तिनको चाहिँ 80,000 मान्छेहरू भएको चाहिँ स्कुलदेखि युनिभर्सिटीदेखि यो सारा भएको चाहिँ संसारको बेस्ट कोअपरेटिभ मोडल भनेर चाहिँ मार्क्सिस्टहरूले पनि मानेको धेरै थोरै. अनि रिसर्च सेन्टरदेखि तिनीहरूको सपिङ सेन्टर सबै कोअपरेटिभले चलाएको हुँदो रहेछ ब्याङ्कसम्म. यो एउटा मोडल भयो, हामी त्यो मोडलमा जान सक्छौँ कि सक्दैनौँ भने अब एकैचोटि यो प्रक्रियाले चाहिँ अब अलिकति हामी डेभिएसन हुन पनि पर्छ होला कोअपरेटिभभित्र. अलिक वर्करहरू हायर गर्ने नन ओनर वर्करहरू हायर गर्ने प्रक्रिया पनि अलिकति डेभिएसनमा जान्छ होला. यो मोडल चाहिँ हामी कसरी लागू गर्न सक्छौँ भने उदाहरणको लागि राज्यमा राज्य सत्ता दाबी गर्ने कम्युनिस्ट पार्टी या कुनै वामपन्थी पार्टीको त तलसम्म युनिटहरू हुन्छन्, ती प्रत्येक युनिटलाई भनौँ न एक उदाहरणको लागि वडा भन्छौँ होइन हामी अहिले वडा सम्म तलको युनिट राज्यको सम्म तल वडा होइन वडा प्रत्येक वडा कमिटीलाई चाहिँ भनौँ न मैले एउटा सिम्पल कति सम्भव छ कि छैन भन्नेमा भनौँ न प्रत्येक वडा कमिटीलाई तिमीले 5 यतिवटा कोअपरेटिभ खोलिसक्नु पर्ने र उत्पादनको यति प्रक्रिया सुरु गरिसकेको पाउनु पर्ने. हाम्रो राज्य छैन है त्यो वडामा, हाम्रो राज्य काङ्ग्रेसको राज्य छ मानव एकछिन अथवा अर्को राप्रपाको राज्य छ, तर 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 एमालेको कमिटी त छ अथवा कुनै वाम पार्टीको कमिटी त छ अथवा साझा कुनै कम्युनिस्ट पार्टी बनेछ भने त्यसको कमिटी त छ. त्यो कमिटी स्वयं नि प्रोडक्टिभ काममा लाग्न सक्छ कि सक्दैन? त्यो प्रोडक्टिभ काममा लाग्ने कामै राजनीति काम हो कि होइन? हामीले त राजनीति काम भनेको चाहिँ यो सारा छोडेर जे गर्छौँ त्यसलाई राजनीति काम भन्यो नि. प्रोडक्टिभ प्रोसेसमा प्रोडक्सनमा बिजनेसमा इम्प्लोइमेन्टमा लाग्ने काम नै राजनीति काम हो खास त होइन. यसरी यसरी बुझ्दाखेरि चाहिँ पार्टीको कामै प्रोडक्सनमा लाग्ने अनि प्रोडक्सन मार्फत लेभी ल्याउने प्रोडक्सन मार्फत पार्टीलाई धनी बनाउने गाउँलाई पनि धनी बनाउने प्रक्रिया सुरु गर्न सक्छ होला. त्यस्तो त्यो प्रक्रिया हुनसक्छ होला. अनि त्यहाँ त्यो गाविस अथवा वडा जितेको छ भने वडाबाट चाहिँ अफिसियली सुरु गर्ने भयो, राज्यकै बजेटबाट सुरु गर्ने भयो. यो एउटा प्रक्रिया सुरु गर्दाखेरि चाहिँ मैले यसको 3-4 मेरिटहरू देखेँ. एउटा के मेरिट रहेछ भने यो क्यापिटल कलेक्सनको प्रक्रिया सजिलो हुँदो रहेछ. सानो सानो 2-2 10 भयो भने 20 हुने भयो. 20 लाखवालाहरूले एउटा ट्र्याक्टर किन्यो भने खेत जोत्ने प्रक्रिया सुरु हुने रहेछ. क्यापिटल कलेक्सनमा यसले सजिलो पार्दो रहेछ. अर्को यो यसले डेमोक्रेसीलाई चाहिँ तलैबाट मान्छेको जीवनमै डेमोक्रेसीलाई पुर्याइदिने भयो क्या. किनभने म जुन कोअपरेटिभमा छु त्यो कोअपरेटिभमा मैले भाग लिनुपर्ने भयो, मैले भाग लिने प्रक्रिया, किनभने म बराबर मालिक भएपछि मैले मजाले भाग लिने डेमोक्रेटिक तरिकाले भाग लिन पाउने भयो, मैले निर्देशनहरूको मात्रै पालना गर्नुपर्ने भएन, होइन म स्वयं निर्देशन निर्माण गर्ने ठाउँमा पुग्ने भएँ। त्यसैले यसले डेमोक्रेसीलाई तलसम्म मान्छेको आम जीवनमा डेमोक्रेसी पुर्याइदिने भयो, अनि त्यसले माथिको डेमोक्रेसीलाई पनि सहयोग गर्ने भयो। अर्को चाहिँ इन्क्लुसन, इन्क्लुसन भनौँ नि जुन जुन बजारमा छ यो तथाकथित, मैले यसलाई अवसरवादी इन्क्लुसन भन्छु प्रष्ट भाषामा, किनभने थोरै मान्छेलाई माथिका थोरै पदहरू दिने र त्यसलाई खुसी पार्ने इन्क्लुसन। कुसट्टा एउटा टोलमा एउटा गाउँमा भएका 50 परिवारहरू मिलेर एउटा कोअपरेटिभ खोल्यो भने ती त विभिन्न जातका होलान्, विभिन्न धर्म पेसा के का होलान्, ती एकै ठाउँमा आउने बित्तिकै इन्क्लुसनको प्रक्रिया त त्यहाँबाट सुरु हुने भयो। अनि एउटै कोअपरेटिभमा समान हैसियतमा जब मान्छेले काम गर्न थाल्छन् त्यहाँ डिस्क्रिमिनेसन पनि कम कम हुँदै जाला। तब त हामीले भनेको जातीय धार्मिक लैङ्गिक डिस्क्रिमिनेसनलाई पनि त्यसले धेरै कम गर्छ। र युनाइटेड नेसनकै रिपोर्ट छ है, मैले यो एकदम हाइपोथेटिकली मात्रै भनेको होइन, युनाइटेड नेसनकै रिपोर्टमा के थियो भने मैले पढ्दाखेरि यो कोअपरेटिभले चाहिँ वुमन इम्पावरमेन्टमा साह्रै ठुलो काम गरेको छ। महिलाहरू चाहिँ जस्तो 50% मेम्बर महिला हुने भएपछि अथवा महिलाका मात्रै कोअपरेटिभ हुने भएपछि आर्थिक रूपले चाहिँ महिलाहरूलाई अनि डेमोक्रेटिक रूपले पोलिटिकली पनि इम्पावर गर्यो भने युनाइटेड नेसनकै रिपोर्टहरू रहेछन् त्यहाँ। त्यसैले मैले यसले चाहिँ इन्क्लुजनलाई पनि डेमोक्रेसीलाई पनि दिन्छ, त्यसपछि डिस्ट्रिब्युसनको प्रक्रिया त यसै पनि बाँडेर खाने भइहाले। अब इन्भाइरोमेन्टको कुरा सोच्ने हो भने पनि इन्भाइरोमेन्ट एउटा ठुलो कन्सर्न हो भनेर मान्ने हो भने पनि इन्भाइरोमेन्टलाई यसले कसरी प्रोटेक्सन गर्ने भयो भने लोकल्ली उत्पादनमा लाग्नु परेपछि मेरो खोलालाई प्रदूषित गरेर म कारखाना खोल्दिनँ होला होइन, अथवा मेरो जमिनलाई प्रदूषित गरेर म गाउँमा कारखाना खोल्दिनँ होला किनभने मैले मलाई त्यसले प्रत्यक्ष प्रभावित गर्छ। त्यसैले इन्भाइरोमेन्टल कन्सर्नलाई पनि यसले धेरै हदसम्म एड्रेस गर्छ भन्ने रिपोर्टहरू नै युनाइटेड नेसनकै रिपोर्टहरूमा चाहिँ मैले भेटेँ। त्यसैले अनि अब अर्को कस्तो हुने हुन्छ नि, जस्तो हामी अहिले हामी जे खान्छौँ, अमेरिकाका शास्त्रीहरू के भन्छन् भने अमेरिकामा खानेकुरा खाइँदैन, अमेरिकामा सबै विष खाइन्छ, अनि त्यो हो पनि फेरि अमेरिकाको खानेकुरा चाहिँ विषै हो। युरोपका केटाकेटीले अमेरिकाको स्कुलको क्यान्टिनको खानेकुरा देख्यो भने खाँदैनन्, वमिट गर्छन् भनेर एउटा त्यो माइकल मुर भन्नेले एउटा मुभी बनाएको छ क्या, वे टु इन्भेड नेक्स्ट भन्ने, उसले चाहिँ कम्पेयर गर्छ युरोपको केही देशहरूलाई अमेरिकासँग। युरोप युरोपकामा युरोपमा जुन जीवन भोगिएको छ त्यो अमेरिकाको मान्छेले कल्पना पनि गर्दैन अरे क्या, त्यस्तो सम्भव छ भनेर कहिले सोच्दैन अरे क्या उसले होइन। अनि जान्नेहरूले अमेरिकामा केटाकेटीलाई मैले केही नेपाली भेटेँ उनीहरूले टिफिनमा खानेकुरा दिएर पठाउँदो रहेछ नि यहाँ जस्तै, अब यहाँ पनि खानेकुरा त त्यो त्यस्तो त्यस्तो टक्सिक फुड त्यसरी खाइन्छ। अब त्यो यो चिजलाई कसरी कोअपरेटिभले कन्ट्रोल गर्छ, कोअपरेटिभले कुन मेकानिजम अन्तर्गत चाहिँ गर्छ भन्दाखेरि सिम्पल कुरा नि, जस्तो मेरो मेरो गाविसभित्र मैले वडा नम्बर 5 टमाटर बेच्नु परेको छ, वडा नम्बर 5 मलाई गाजर बेच्छ भन्ने कल्पना गरौँ हाइपोथेटिकली। अब त्यो वडा नम्बर 5 मान्छेले त विषाक्त टमाटर त किन्दैन, आएर कराउन थालिहाल्छ नि त्यसले त, त्यसले त आफ्नो कोअपरेटिभ मार्फत त्यो कुरा बस्छ, बस ल्याउँछ गाविसमा त्यो इस्यु निकाल्छ, त्यसैले पेस्टिसाइडको पनि हाल्नु पर्यो भन्ने प्रचार गर्ला। यो हिसाबले हेर्दाखेरि यो क्वालिटीमा पनि यसले काम गर्छ भन्ने मलाई लागेको। अनि इन्भाइरोमेन्ट मैले माथि नै लेखेको रहेछु, केयरफुल इन्भाइरोमेन्ट त्यहाँ पनि हुन्छ, नभए किनभने अहिले अहिले पुँजीवादी प्रक्रियाबाट उत्पादित कमोडिटी र सर्भिस चाहिँ मनुष्यको हेल्थको लागि, मनुष्यको इन्भाइरोमेन्टको लागि, मान्छेको वातावरणको लागि सिरियसली ड्यामेजिङ छ भनेर मान्ने हो भने त्यसको विकल्प सोच्नै पर्छ। जस्तो अहिले मुनसेन्टोले संसारलाई जति खानेकुरा दिन्छ त्यो खानेकुरा होइन विष दिन्छ। मैले एउटा डिबेट सुन्दै थिएँ, यो हाम्रो इन्डियाको पन्जाबमा कृषि क्रान्ति भएपछि त्यसका कतिपय गाउँहरूमा चाहिँ पुरुषत्व समाप्त भएका पुरुषहरूको सङ्ख्या चाहिँ हजारमा छ अरे क्या, अनि त्यो त्यो गाउँमा चाहिँ केटीहरू नि कसैले त्यो गाउँमा कुटुम्बेरी गर्दैन क्या, पोल्युसनको त्यो त्यो समय ड्यामेजिङ इफेक्ट, हावा पोल्युटेड छ, हावा विषाक्त छ, जमिन छ, रुख बिरुवा सबैमा विषै विष छ कि, कृषि क्रान्ति हरित क्रान्ति त भयो पन्जाब विषै विष छ त्यहाँ भन्ने छ। त्यसैले यदि इन्भाइरोमेन्टको कन्सर्न चाहिँ हाम्रो आजको क्रान्तिको परिवर्तनको विकासको, अब हिजो आज चाहिँ क्रान्ति गर्ने भन्ने शब्दलाई विकास गर्ने भन्ने रिप्लेस गरेछ होइन, विकासले ठाउँ खाएछ त्यसलाई त्यसलाई हटाइदिएछ होइन, त्यो त्यो पर्यावरण यदि हाम्रो हाम्रो कन्सर्न हो भने ल पर्यावरण कन्सर्न हो भने चाहिँ यो कोअपरेटिभको बाटो चाहिँ सबभन्दा अब्बल बाटो हो भन्ने मलाई लागेको। मैले 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 केही सम्झेको कुरा यति नै हो होइन, अहिले डिस्कसनको समय रहेछ भने फेरि त्यसलाई थपथाप गरौँला, मेरो कुरा लगभग यति नै हो।
टाइम
होइन, होइन।